الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فوز بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ہم سورہ البقرہ کی 269 آیت سے شروع کر رہے ہیں یہ آپ لوگوں کو یاد ہوگا کہ پچھلے دو تین سیشن سے اللہ کی راہ میں انفاق کے بارے میں آداب اور اس کا طریقہ کیا ہے اور کون سی چیزیں ہیں جو اللہ کی راہ میں کیے گئے خرچ کو برباد کر دیتی ہیں تو پچھلا جو ہم نے درس ختم کیا تھا وہ اس بات پر ختم کیا تھا کہ شیطان جو ہے وہ ڈراتا ہے کہ خرچ کرنے سے تم غریب ہو جاؤ گے اور ساتھ ہی وہ تمہیں حکم دیتا ہے فحشاء کا یعنی ایک طرف وہ کہتا ہے کہ غریب ہو جاؤ گے اور دوسری طرف ہم سے غلط قسم کے کاموں پہ پیسہ خرچ کرواتا ہے تو یہ دونوں وہ کام کرتا ہے اس کے مقابلے میں اللہ تعالیٰ جو ہیں وہ ہمیں مغفرت کا وعدہ کرتے ہیں اور اپنے فضل کا وعدہ کرتے ہیں تو اب مغفرت اور فضل جو قیامت والے دن خدا کی طرف سے حاصل ہونا ہے اس کو حاصل کرنے کے لیے آدمی ادھار پہ خرچ کر دے نہ کل قیامت کسی نے دیکھی ہوئی ہے نہ کوئی ایسی چیز ہمارے سامنے ہے کہ ہم اپنے حواس سے دیکھ کر جان سکیں کہ کل کیا ہونا ہے لیکن اس کے باوجود ہم اللہ کے بھروسے پر اپنے ایمان کے تقاضے سے جب خرچ کرتے ہیں تو یہ خرچ کرنے کا عمل ایک دانائی کا تقاضا کرتا ہے ایک سمجھداری کا تقاضا کرتا ہے آپ لوگوں نے دیکھا ہوگا کہ جانور آپ کو چیز کھا رہے ہیں اور وہ بھوکا جانور آ جائے آپ کے پاس تو وہ بار بار آپ پہ حملہ کرے گا وہ رک کر انتظار نہیں کرتا کہ آپ کھا کر چلے جائیں تو شاید کوئی چیز چھوڑ جائیں وہ رک کر انتظار نہیں کرتا البتہ آپ کے اوپر حملہ کرنے کے لیے وہ پینترے بدل سکتا ہے اور آپ کو ڈرا سکتا ہے بھگا سکتا ہے یا آپ کے زبردستی چھین کر آپ کے ہاتھ سے کوئی چیز لے جا سکتا ہے لیکن وہ یہ بیٹھ کے انتظار کرے کہ آدھا گھنٹہ اس نے کھانا کھانا ہے آدھے گھنٹے کے بعد اٹھ کر جائے گا تو جو مجھے بچے گا وہ میں کھا لوں گا شکاری جانوروں کو ڈرا دھمکا کے چھین رہے ہوتے ہیں تو لیکن انسان کے اندر ادھار کر دینے کی صلاحیت موجود ہے ٹال دینے کی صلاحیت موجود ہے وہ اپنے اس بھوک پہ قابو پا کر کل کے لیے پلاننگ کر سکتا ہے کل کے نفع کے لیے آج پیسہ خرچ کر لیتا ہے یہ جو صلاحیت ہے یہ اس کو کس وجہ سے ملی ہے کہ اس کے اندر یہ دانائی ہے کہ آج میں بیج بوؤں گا تو کل فصل کاٹ لوں گا آج میں پیسہ خرچ کروں گا تو کل منافع حاصل کر لوں گا یہ جو حکمت ہے خدا کے دین کے اندر بھی یہی چلتی ہے کہ قیامت والے دن فائدہ اٹھانے کے لیے میں آج خرچ کر دیتا ہوں تو یہ دانائی ہے جس کو اللہ تعالیٰ کہہ رہے ہیں کہ یوت الحکمت من یشاء اللہ تعالیٰ جس کو چاہتے ہیں یہ حکمت عطا کر دیتے ہیں یہ حکمت یہاں میں نے مختصر طور پر بیان کی ہے یہ حکمت پوری جو کہہ لیجئے کہ دین نے دنیا کے لیے جو زاویہ نظر دیا ہے ہمیں وہ پوری کی پوری اس میں شامل ہے یعنی خالی یہ بات کہ میں یہاں دوں گا اور آخرت میں فائدہ اٹھاؤں گا یہ اس کا ایک چھوٹا سا جزو ہے اصل حکمت یہ ہے کہ یہ کائنات اللہ تعالیٰ نے امتحان کے لیے بنائی ہے اور میرے اور آپ کے ساتھ جو کچھ حالات اور واقعات اور اسباب اور کمزوریاں پیش آنی ہیں وہ ساری کی ساری امتحان کے لیے پیش آنی ہیں تو یہ ایک امتحان کا سمجھیے کہ پورا ایک تصور ہے اس دنیا کے بارے میں دیا گیا ہے یہ دنیا دائمی نہیں ہے اس نے ختم ہو جانا ہے فانی ہے اور اس کے بعد دوبارہ ہمیں زندگی ملنی ہے اس میں پھر ہمارے ساتھ معاملات ہونے ہیں تو یہ پورا جو تصور ہے اس کو قرآن مجید الحکمہ کہہ رہا ہے یوں سمجھ لیجیے کہ دین اس فلسفے پر کھڑا ہے دین اسلام دین ابراہیمی جتنے بھی ہیں وہ اس فلسفے پر کھڑے ہیں کہ یہ دنیا امتحان گاہ ہے عارضی طور پر بنائی گئی ہے امتحان کے لیے بنائی گئی ہے ایک دن ختم ہونی ہے اور پھر دوبارہ جی اٹھنا ہے یہ وہ دانائی ہے جس کی وجہ سے پھر آدمی دنیا میں اللہ کی راہ میں فوری منافع کے بجائے آخرت کے منافع کے لیے چیزوں کو خرچ کر دیتا ये زاویہ نگاہ ہی ہے جو ایک مسلمان کو غیر مسلمان سے فرق کرتا ہے. اس کے اندر یہ جو دنیا کو دیکھنے کا نیا زاویہ پیدا ہوتا ہے, اس زاویے نے جو اس کو شعور دے رکھا ہوتا ہے, دنیا میں ہونے والے حادثات کو دیکھنے کے لیے جو نظر دے رکھی ہوتی ہے, وہ دوسروں سے ڈفرینٹ ہوتی ہے. ایسے آدمی کو دنیا کی غلطیوں پر غصہ نہیں آتا. کوئی نقصان پہنچا جائے تو اس کو غصہ نہیں آتا, دکھ ہوتا ہے اس کو بھی, ایسا نہیں کہ دکھ نہیں ہوتا, نقصان ہوا ہوتا ہے, لیکن وہ اس آپے سے باہر نہیں ہوتا کہ قتل و غارت تک پہنچ جائے. نہیں, وہ یا تو معاملات کو قانونی روپ میں دیکھنا چاہتا ہے, حل کر لی تو کر لیا, نہیں کر سکے تو نہیں کیا, لیکن وہ آپے سے باہر نہیں ہوگا, قتل و غارت تک نہیں پہنچ جائے گا. کیوں؟ کیونکہ اس نے یہ سمجھ رکھا ہے کہ جو کچھ یہاں ہو رہا ہے یہ دراصل امتحان کے لیے ہو رہا ہے. اس میں خوبیاں, خامیاں, تنگیاں, مشکلیں, سب کچھ صرف اور صرف خدا کی طرف سے آ رہی ہیں. چنانچہ صحابہ کو دیکھیے کہ وہ ساری دنیا سے مختلف نظر آتے ہیں. ان کو کوئی برا کہہ رہا ہے تب, ان کو کوئی نقصان پہنچا رہا ہے تب, وہ اور طرح سے بیہیو کرتے ہیں اس آدمی کے مقابلے میں جو دنیا ہی میں رجا ہوا ہوتا ہے. تو یہ لوگ خدا کی خاطر, بعض لوگوں کو ٹائم لگ جاتا ہے نکلنے کے لیے کہ خدا کی خاطر معاف کرنے میں ہفتہ لگ گیا, 10 دن لگ گئے, لیکن بالآخر وہ معاف کر دیتے ہیں کیونکہ ان کے اندر یہ بصیرت ہوتی ہے کہ میں خدا کا بندہ ہوں اور وہ بھی خدا کا بندہ ہے. اس نے خدا کو اپنا حساب دینا ہے, میں نے اپنا حساب دینا ہے, اور میں اگر بدلہ لے سکتا ہوں یا اپنا نقصان جو ہے واپس پورا کروا سکتا ہوں تو کروا لوں, نہیں تو نہیں, تو ٹھیک ہے. تو یہ کبھی اس جگہ پر نہیں پہنچتا کہ قتل و غارت تک ہو جائے یا بدوائیں دینے لگ جائے یا آپے سے باہر ہو جائے یا کچھ, بس وہ خدا کے سپرد اپنا معاملہ کر دیتا ہے کہ اس آدمی نے مجھے نقصان پہنچایا, بس ٹھیک ہے اللہ تو قیامت والے دن مجھے اس کا اجر دے دیجیے. تو یہ وہ دانائی ہے جو ایک مسلمان کو حاصل ہو جاتی ہے قرآن مجید کو پڑھنے کے بعد, انبیاء کی کتابیں پڑھنے کے بعد. اور جن کے پاس یہ دانائی نہیں ہے وہ ایک ایک روپے پر لڑتے ہیں, مرتے ہیں, جھگڑتے ہیں, سوائے اس کے کہ ان کو کوئی اور دنیا کا فائدہ نظر آ جائے. وَمَنْ يُوتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا. اب جس کو یہ دانائی مل جائے کہ معاملے کو ٹال دیا جائے, آج خرچ کیا جائے کل کے منافع کے لیے, اللہ کی راہ میں دیا جائے آخرت میں کامیابی کے لیے, اپنے اس نقصان کو برداشت کر لیا جائے کل کے فائدے کے لیے, تو جس کو یہ دانائی مل گئی, فقد اوتیا خیرن کثیرا, تو سمجھیے کہ اسے بہت بڑی خیر کی چیز مل گئی, بہت بڑا خیر کا خزانہ مل گیا. اب یہ جو جملہ ہے اس کو یوں سمجھیے کہ مثال کے طور پر میرے پاس پیسہ پڑا ہوا ہے, میں نے اللہ کی راہ میں خرچ نہیں کیا تو وہ میرے مرنے کے بعد ختم, لیکن جو میں خرچ کر دوں اللہ کی راہ میں وہ 700 گنا تک قیامت والے دن میرے پاس آ جانا ہے, تو فائدے میں کون رہا خرچ کرنے والا. تو یہ وہ چیز ہے جس کو اللہ تعالیٰ نے بتایا کہ جس کو میں نے یہ دانائی دے دی اور اس نے اللہ کی راہ میں خرچ کر دیا, تو سمجھیے کہ اسے اوتیا خیرن کثیرا, اسے بہت بڑا خیر کا منبع ہاتھ میں آ گیا. تو 700 گنا قانون کے مطابق اس کو مل جائے گا, باقی جو اللہ تعالیٰ دینا چاہے وہ ایک الگ چیز ہے. اور ظاہر ہے کہ جتنی تنگی میں آ کر جتنا اس کا حوصلہ کرنا پڑے کہ اچھا میں اتنے پیسے دے دوں, اتنا ہی زیادہ اس کے لیے اجر ہوگا. اور یہ کسی کے لیے 10 روپے میں یہی اجر ہے, کسی کے لیے 1 لاکھ روپے میں یہی اجر ہے. کسی کے لیے 10 روپے نکالنا مشکل کام ہوتا ہے, کسی کے 1 لاکھ روپے نکالنا اتنا ہی ہوتا ہے جتنا کسی کے لیے 10 روپے نکالنا. تو یہ اس کے اپنے حالات کے لحاظ سے روپے کی ویلیو نہیں ہے, اصل میں اس ایثار اور اس قربانی کی ویلیو ہے جو اس نے اللہ کی راہ میں کرتے ہوئے خرچ کرتے ہوئے کی ہے. تو جس کو یہ حکمت عطا ہو گئی اس کو خیر کثیر مل گیا. خیر کثیر جو ہے یہ بڑا دلچسپ بات ہے کہ ہم سورہ الکوثر میں جو الکوثر ہے اس کا ترجمہ بھی خیر کثیر کرتے ہیں. تو خیر کثیر کا مطلب یہ ہے کہ ایسی بھلائی یا ایسا فائدہ یا ایسی نعمتیں جو بہت زیادہ ہیں, بہت زیادہ ہیں. تو ہو سکتا ہے کہ یہاں کے 10 روپے وہاں پہ ہزاروں کی شکل میں ہمیں مل جائیں. وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ. تو یہ میں نے آیتیں نصیحت کے لیے پڑھی ہیں، اللہ تعالیٰ فرما رہے ہیں لیکن نصیحت صرف سمجھدار لوگ ہی پڑھ، اولی الالباب سمجھدار لوگوں کو کہتے ہیں. ذہانت، سمجھداری، حکمت، یہ مختلف تصورات ہیں، ان کو لوگ گڑمٹ کر دیتے ہیں. ذہانت کا مطلب یہ ہوتا ہے کہ ریاضی بڑی اچھی آتی ہے، سائنس بڑی اچھی سمجھ جاتے ہیں، مشکل سے مشکل بات ایسے سمجھتے ہیں، یہ ذہانت ہے. لیکن سارے لوگ اس سے ناراض ہیں، اللہ تعالیٰ بھی ناراض. تو اس ذہانت کو کیا کرنا ہے؟ اس کا مطلب کہ اس کے پاس سمجھداری نہیں ہے. سمجھداری کا مطلب ہوتا ہے کہ دنیا میں کیسے رہنا ہے، ان لوگوں کے ساتھ معاملات کیسے کرنے ہیں، کسی کو نقصان پہنچائے بغیر جائز راستے سے کیسے اپنے لیے کمائی کا راستہ نکالنا ہے، یہ سمجھدار لوگ ہوتے ہیں. کس طرح سے بنا کے رکھنی ہے، بگاڑی نہ جائے، حق پر بھی قائم رہا جائے اور کوئی خرابی بھی پیدا نہ کی جائے، یہ سمجھدار لوگ ہوتے ہیں. اسی طرح عقل والے وہ لوگ ہوتے ہیں جو جن کے اوپر میں نے ابھی بات کی ہے کہ کل کے فائدے کے لیے آج قربانی دے رہے ہوتے ہیں، بڑے فائدے کے لیے چھوٹی چیز قربان کر رہے ہوتے ہیں، یہ سمجھدار لوگ ہیں. بیوقوف لوگ کیا ہوں گے جو ہماری بچپن میں کہانی سنائی جاتی تھی کہ سونے دینے والی مرغی کو ذبح کر لیا تو ہاتھ میں کیا آئے گا؟ سوائے مرغی کے گوشت کے کچھ بھی ہاتھ میں نہیں آئے گا، یا ایک آدھ انڈا ہو سکتا ہے اس کے پیٹ میں بنا ہوا ہو. تو مرغی کو ذبح کر لیا جس نے آج کے فائدے کے لیے، اس نے بیسیوں انڈے اپنے سے محروم ہو گیا. تو یہ سمجھداری یہاں پر اولو الالباب اس معنی میں ہے کہ جو دور اندیش ہوتے ہیں، مستقبل کو سامنے رکھتے ہیں، نظریات اور عقائد کے پہلو سے معاملات کر رہے ہیں، یہ اولو الالباب ہے. لیکن جو جانوروں کی طرح دنیا کے لالچ میں پڑ جاتے ہیں، ان کو دانائی نہیں دی جا سکتی، ان کو یہ سمجھداری نہیں دی جا سکتی. ہو سکتا ہے کہ آپ میری اس بات سے اوفینڈ ہو رہے ہوں کہ میں نے دنیا داروں کو بیوقوف کہہ دیا ہے. ہرگز ایسا نہیں میں نے کہا. میں اس اصول کو سمجھانا چاہتا ہوں کہ جو اصول ہر کاروباری اپنے کاروبار میں استعمال کرتا ہے، ہر مادہ پرست، دنیا پرست اس اصول کو کاروبار میں استعمال کرتا ہے. وہ آج کچھ چیزیں انویسٹ کر رہا ہوتا ہے کل کے فائدے کے لیے، تو وہی بندہ مومن آخرت کے لیے کر رہا ہوتا ہے. بس اتنا فرق ہے، دانائی دونوں کے پاس، لیکن ایک نے مستقبل قریب کو ہدف بنایا ہے، ایک نے اگلے مستقبل کو جو کسی نے دیکھا نہیں ہوا اس کو. تو ہمارے ماں باپ نے جب ہمیں بچپن میں سکول بھیجا تو کیوں کہ سکول جائیں گے، پڑھیں گے، کوئی ملازمت مل جائے گی، تو انہوں نے 20 سال پہلے ہماری پلاننگ شروع کر دی تھی، 20 سال پہلے. تو یہ سمجھدار ماں ہوگی جو بچے کو اس طرح سے کوئی تربیت کرے گی، کوئی مستقبل کے لیے تیار کرے گی. اور ہمیں آخرت کے لیے تیاری کرنا، یہ وہ دانائی ہے جو اللہ تعالیٰ بندہ مومن میں پیدا کرتے ہیں آخر قرآن مجید کے ذریعے سے. تو جیسے میں نے پہلے بھی عرض کیا کہ دانائی پورا تصور جو ہے دنیا کو دیکھنے کا، وہ اسلام کی جو فلسفی کہہ لیے یا اسلام کی جو حکمت ہے، وہ پورا ایک تصور دنیا ہے. دنیا زندگی کے ایک معنی ہے، دنیا ایک خاص مقصد سے بنائی گئی ہے، یہ اس پہلو سے ہے. اس کا ایک جزو ہے یہ کہ ہم اس دنیا کے لیے پھر انویسٹ کرنے لگ جاتے ہیں جو دنیا ہم نے ابھی دیکھی نہیں ہے. آگے مزید فرمایا کہ وما انفقتم من نفقۃ او نذرتم من نذر فإن اللہ یعلمہ وما للظالمین من انصار. تم کوئی خرچہ کرتے ہو اللہ کی راہ میں، یا کوئی نظر جو اللہ کی راہ میں تم مانتے ہو، تو اللہ تعالیٰ جان رکھو کہ اس کو جانتا ہے، اور ظالموں کے لیے کوئی مددگار نہیں ہوگا. اب یہاں پہ دو چیزیں بیان کی ہیں، ایک یہ کہ اللہ کی راہ میں جو تم خرچ کرتے ہو، یہ صدقات ہو سکتے ہیں، زکوٰۃ ہو سکتی ہے، کچھ بھی ہو سکتا. میں پہلے بھی کئی دفعہ عرض کر چکا ہوں کہ صدقے اور خیرات میں اسلام میں کوئی فرق نہیں ہے، ہر صدقہ خیرات ہے اور ہر خیرات صدقہ ہے. ہمارے ہاں جو یہ تصور ہے کہ صدقہ تو رد البلا، یہ نہ کوئی حدیث ہے نہ کوئی اور چیز ہے، بس لوگوں کا اپنا خیال ہے اور ہندوستان میں ڈیولپ ہوا ہے، کیونکہ یہاں پر جو قومیں ہمارے ارد گرد رہتی تھیں उनके यहाँ ये तस्वर पाया जाता था कि बलि चढ़ाने से मौत टल जाती है या बीमारियाँ टल जाती हैं। उससे फिर हमारे यहाँ ये तस्वर आ गया कि अगर कोई बीमारियाँ आ रही हैं तो अल्लाह की राह में सदका करो, बीमारियाँ टल जाएंगी। नेकी सारी की सारी आखरत के लिए करनी चाहिए। जहाँ दुनिया की ज़िंदगी में जो एहतियातें हैं, परहेजगारी है, परहेज़ यानी गलत चीज़ें खाना, इस तरह की चीज़ें, उनकी एहतियात करनी चाहिए और इलाज करना चाहिए, और अपनी नेकियों को बीमारी मिटाने के लिए ज़ाया नहीं करना चाहिए, आखरत के लिए संभाल के रखना चाहिए। तो फरमाया कि जो तुम मेरी राह में खर्च करते हो और जो नज़र तुम मान लेते हो। नज़र की दो किस्में हैं, एक नज़र है वो पसंदीदा नहीं है और एक नज़र पसंदीदा है। पसंदीदा नज़र ये है कि मैंने दिल में ठान ली कि मैं ये काम करूँगा अल्लाह की राह में। मिसाल के तौर पर मैं हज करने जा रहा हूँ तो मैंने दिल में ठान ली कि मैं वहाँ जाकर ऊँट ज़बह करूँगा, तो ये नज़र हो जाएगी। या मैंने ठान ली कि मैं जब मुलाजमत करूँगा ना तो पहली सारी तनख्वाह अल्लाह की राह में दूँगा। इसलिए नहीं कि मुझे मुलाजमत मिले तो मैं ऐसा करूँगा, नहीं, सिर्फ मैंने ये कहा कि जो मुझे जब मेरी मुलाजमत होगी तो मैं अपनी पहली तनख्वाह अल्लाह की राह में दूँगा। ये इस तरह की चीज़ें नज़र होती हैं, ये जायज़ नज़र है, ये पसंदीदा नज़र है। एक नज़र ये होती है कि या अल्लाह तू ये काम कर देगा तो मैं ये काम करूँगा, ये नापसंदीदा है, लेकिन ये भी अगर मान ली जाए तो फिर पूरी करनी पड़ती है। तो नज़रें दो किस्म की हैं, एक अल्लाह की राह में वैसे ही नज़र देना, अल्लाह की हुजूर तोहफ़तन पेश करना किसी काम के शर्त बनाए बगैर, किसी काम को शर्त बनाए बगैर मैंने सोचा कि मैं ये काम करूँगा। तो मसलन अभी रमज़ान आना है मार्च में, तो अभी से मैंने सोच लिया कि मैं मार्च में सारे रोज़े फलां मदरसे के लोगों को खिलाऊँगा। कोई शर्त नहीं लगाई मैंने कि अगर मेरा ये काम हो गया तो फिर। ये नज़र जो है ये पसंदीदा है, आपने अपने ऊपर लाजम कर लिया है तो अब अल्लाह के हजूर में ये करना लाजिम हो जाएगा। और दूसरी नज़र जो है वो पसंदीदा नहीं है कि अल्लाह से नेकी के ज़रिए से कोई काम करवाना, लेकिन वो भी अगर मान लेंगे तो पूरी करनी पड़ेगी। तो फरमाया कि जो भी तुम अल्लाह की राह में खर्च करते हो और जो भी नज़र तुम पूरी करते हो तो वो ज़ाया नहीं जाएगी। यहाँ पर यह हज़्फ़ है जुमला, क्योंकि आगे अल्लाह ताला ने उसकी वजह बताई है, फ़इन्ना अल्लाह यालमुहू, क्योंकि अल्लाह ताला हर उस चीज़ को जो तुम नज़र करोगे या अल्लाह की राह में खर्च करोगे उसको जानते हैं, इसलिए ज़ाया नहीं जाएगी, उसका अजर मिल कर रहेगा, एक पाई भी उसमें से कम या ज़ाया नहीं होगी। तो जो भी खर्च करोगे अल्लाह की राह में, जो भी नज़र पूरी करोगे, सब के सब अल्लाह ताला जानते हैं, इसलिए वो ज़ाया नहीं होगी। वमा लिज़्ज़ालिमीन मिन अंसार, अलबत्ता जो ज़ालिम हैं उनके लिए कोई मददगार नहीं होगा। अब ये दो ग्रुप ज़ेर बहस चल रहे हैं सूरा के शुरू में, ये इस तरह के जुमले नज़म जोड़ने के लिए आते हैं कि पिछली आयतों से रब्त कायम हो जाए, कि बात क्या चल रही थी वो दोबारा जहनों में ताज़ा हो जाए। बात पीछे जो चल रही थी कि जंग में या अल्लाह की राह में खर्च करने का मामला जो है इसमें मुनाफिक पीछे रह जाते हैं और अहले किताब भी पीछे रह जाते हैं, वो भी अल्लाह की राह में खर्च करने को पसंद नहीं करते। और जो मुनाफिक हैं नबी सल्लल्लाहु अलैहि वसल्लम की सफ़ों में तो शामिल हो गए हैं, ईमान तो ले आए हैं लेकिन हौसला नहीं कर पाते, या कमज़ोर मुसलमान हैं वो भी हौसला नहीं कर पाते। तो फरमाया कि जो इस तरह का काम कर रहे हैं कि अल्लाह की राह में खर्च करने को तैयार नहीं है, उस मौके पर भी जब अल्लाह का रसूल पुकार रहा तो उस मौके पर भी वो पैसा खर्च करने को तैयार नहीं है, तो फरमाया कि इन ऐसे ज़ालिमों के लिए कोई मददगार नहीं, यानी क़यामत वाले दिन ये इंजाम को भुगतेंगे और दुनिया में जो रसालत के साथ मामला होना है उसको भी भुगतेंगे। तो ये यूँ समझ लीजिए कि ज़ालिमीन से मुराद हो जाएगा जो अल्लाह की राह में खर्च नहीं करना चाहते, बुखल से काम ले रहे हैं, लोगों का नज़र का नज़र मान ली पूरी नहीं की, हक बनता था गरीबों का खर्च नहीं किया, कहत पड़ा हुआ था, घर में पैसे पड़े हुए थे लेकिन एक रुपया नहीं निकला, ये सब कुछ जो कुछ है ये फिर ज़ालिम आदमी करार पा जाएगा। ज़ालिम के बारे में मैं पहले भी कई दफ़ा बता चुका हूँ और आपने बहुत सारे लोगों से सुना होगा कि ज़ालिम वो आदमी होता है जो किसी चीज़ का हक अदा ना करे, या जिस जहाँ जो काम होना चाहिए वहाँ ना करे, कहीं और कर दे, या जगह जिस चीज़ का कोई मकाम है वहाँ से हटाकर दूसरी जगह रखते हैं। मिसाल के तौर पर मैं अपनी माँ को माँ ना मानूँ, जुल्म हो जाएगा। मैं किसी और खातून को अपनी माँ मानना शुरू कर दूँ, ये भी जुल्म हो जाएगा, क्योंकि मैंने अपनी माँ का हक मारा है। तो अपनी माँ को माँ नहीं माना, माँ पे जुल्म कर रहा हूँ मैं। किसी और खातून को माँ की जगह रख दिया तो अपनी माँ पर भी जुल्म कर रहा हूँ, इस पर भी जुल्म कर रहा हूँ, क्योंकि ये गलत खातून को मैंने अपनी माँ करार दे दिया। इसी तरह फ़कीर का हक है कि अल्लाह ताला ने बयान किया, हक्कुन मालूम हक्कुन फ़ी अमवालिकुम हक्कुन लिस्साइल वल महरूम, तुम्हारे माल के अंदर हक है मांगने वाले का भी और गरीब का भी। तो अब जब गरीब सामने नज़र आ रहा है, उसके फाके नज़र आ रहे हैं, एक है मांगने वाला, अभी उसको छोड़ दीजिए, एक हमसाये का हमें पता है या एक रिश्तेदार का पता है कि उसके घर के हालात अच्छे नहीं हैं, तो हमें नज़र आ रहा होता है। अब उसका हक है कि मैं अपने जेब में से उसको दूँ, नहीं दे रहा तो ये ज़ालिमों में से हो जाऊँगा। ठीक है, इसी तरह शिर्क भी जुल्म में शुमार होता है कि मैंने जिस तरह मैंने वालदा की मिसाल दी, इस तरह खुदा को मैंने खुदा नहीं माना, ये भी जुल्म हो जाएगा। मैंने किसी और को भी खुदा बना लिया है, तब भी जुल्म हो जाएगा। ठीक, तो ये जुल्म है। तो यहाँ चूँकि गरीबों का हक खुदा का हक माना जा रहा है, नज़र खुदा का हक है कि आपने खुद ही मुकर्रर की और नहीं जमा अदा नहीं की, और इसी तरह से गरीब का हक बन रहा था, आपने अदा नहीं किया, या हुकूमत ने बात को ऐलान कर रखा था कि ये तआवुन चाहिए तो आपने पूरा नहीं किया, उसमें हिस्सा नहीं डाला, तो ये ज़ालिमीन हो जाएंगे। तो फरमाया कि ज़ालिमों के लिए कोई मददगार नहीं होगा। तो मतलब क्या कि जो अल्लाह की राह में खर्च करते हैं उनका अल्लाह मददगार है, उनको कल इनाम भी मिलेगा, उनकी कोई चीज़ ज़ाया नहीं जाएगी। अलबत्ता जो ज़ालिम है उनको कल कोई मदद नहीं मिलेगी, वो देखते रह जाएंगे कि हमारा माल हमारे पास आया था, आज हमारे काम आने वाली कोई चीज़ उस माल में से लेकर नहीं आए। आगे फरमाए इन तुब्दुस सदकाति फनाइम्मा हिया, अगर तुम सदकात को ज़ाहिर करो, एलानिया करो, तो ये बहुत ही अच्छी बात है। वाइन तुखफूहा, और अगर उनको छुपाओ, व तूतूहा अलफुकरा, और फ़कीरों को दे दो, फहुआ खैरुन लकुम, तो वो भी तुम्हारे लिए अच्छा है। व युकफ़िर अनकुम मिन सैयातिकुम, और ये तुम्हारी गुनाहों को धोता है। वल्लाहु बिमा तअमलूना खबीर, और जो कुछ तुम कर रहे हो अल्लाह ताला उससे अच्छी तरह बाखबर है। यह आयत बहुत मुश्किल है अपने ताबीर के एतबार से, अगरचे इसका सादा मज़मून वाज़े है कि सदकात एलानिया भी दिए जा सकते हैं और मख्फी तरीके से भी, छुप कर भी। दोनों सूरतों में जो सदकात दिए जाएंगे दोनों ही अल्लाह के यहाँ कबूल होंगे। लेकिन यहाँ पर मुश्किल यह है कि अगर आप सादा तौर पर भी देखें तो अगर तुम अल्लाह की राह में खर्च करते हुए ज़ाहिर करते हो तो ये भी ठीक है, अच्छा है, और अगर तुम छुपाते हो और फ़कीरों को दे देते हो तो ये भी अच्छा है। तो पहली में ये बात बयान नहीं हुई कि फ़कीरों को दे देते हो, कि अगर तुम सदकात को एलानिया करो यानी ज़ाहरी तौर पर करो, छुपा कर ना करो, तो ये अच्छा है। अगली बात इतनी आनी चाहिए और छुपा कर दो तो ये भी अच्छा है, या ये बहुत अच्छा है, ऐसे ही आना चाहिए था। लेकिन जुमला इस तरह से बनाया गया है कि अगर तुम सदकात ज़ाहिर करते हुए दो तो बहुत ही अच्छा है, और अगर छुपाओ और फ़कीरों को दे दो तो तुम्हारे लिए अच्छा है। तो इसका मतलब है कि पहले या तो ये माना जाए कि पहले में फ़कीरों को नहीं देना, अमीरों को देना है, ठीक है, या ये माना जाए कि फ़कीरों को बराह रास्त नहीं देना बल्कि किसी के ज़रिए से देना है, ठीक है। तो मेरे ख़्याल में यही बात लगती है कि सदकात हम हुकूमत के ज़रिए से भी देते हैं, इदारों के ज़रिए से भी देते हैं, और बराह रास्त फ़कीरों को भी देते हैं। तो जो हम मसलन हमारे यहाँ आजकल तंजीमें बनी हुई हैं, फ़लस्तीन के लिए फ़ंड इकट्ठा हो रहा है, जलजिले के लिए हो रहा है, सैलाब के लिए हो रहा है, तो उसमें हम क्या कर रहे होते हैं, जाकर किसी को दे रहे होते हैं देते हुए, तो वो एक ऐलान सा हो रहा है, हालांकि जाना किसी और जगह पे है, लेकिन इसको पता चल गया जिसको मैंने जमा कराया, पता चल गया। या स्टेट के लोग आ गए हैं, ज़कात के आमलीन आ गए हैं, वो आके टैक्स ले रहे हैं मुझसे सारी दुनिया में, अब हमारा जो टैक्स कटता है उसका सदियों तक रिकॉर्ड महफूज रहेगा, यानी वो अब तो कंप्यूटराइज हो गया, वो पड़ा रहेगा, जब भी कोई निकालना चाहेगा, मेरे 1000 साल बाद भी मेरा टैक्स का रिकॉर्ड निकालना चाहेगा तो निकल आएगा कि अच्छा जी साजिद ने इतना टैक्स दिया था। तो अब ये जो पहले हिस्से में यही बात है कि अगर तुम सदकात देते हुए ज़ाहरी तौर पर दो और ख़ुद फ़कीरों को जाकर छुप छुपा कर नहीं देना बल्कि किसी के ज़रिए से दे दिया है, हुकूमत के ज़रिए से दे दिया या किस तरह, तो ये भी अच्छा है। लेकिन फ़नाइमा हिया जो है ये ज़रा इसमें ज़ोर ज़्यादा होता है इस असलूब में कि क्या ही अच्छा है, ये तो बहुत ही अच्छी चीज़ है। तो इससे लग रहा है कि पहला अमल फिर हुकूमत के साथ हमें करना चाहिए कि जो सदकात को ऐलानिया दे और हुकूमत के ज़रिए से दे, तो ये बहुत ही अच्छा है। और जो छुप कर दे और ख़ुद फुकरा को दे दे तो वो भी ठीक है, वो भी अच्छा है। तो इस तरह से एक मज़मून बन जाएगा। लेकिन आम तौर से वो भी तफसीर बता देता हूँ, आम तौर से तफसीर है कि पहले में ज़कात को माना जाता है, दूसरे में खैरात को माना जाता है। कि हम जो पहला जो है कि ऐलानिया तौर पर ये जुमला बोला जाता है कि फ़राइज़ जितने हैं उनको ऐलानिया किया जाता है, बस हम 5 वक्त की नमाज पढ़ते हैं तो वो भी ऐलानिया पढ़ते हैं, मस्जिद में जाते हैं छुप कर नहीं पढ़ते, तो ऐसे ही ज़कात भी ऐलानिया दी जाए ताकि दूसरों को भी तरगीब हो और निज़ाम जो है वो चलता रहे। और जो खैरात वाली है यानी ज़कात नहीं है, वैसे ही अल्लाह की राह में हम देते हैं अपनी मर्ज़ी से नफली जो खैरात करते हैं, वो फिर आगे उन्होंने बयान किया है। तो फ़र्क सब ने किया है, लेकिन मेरे ख्याल में तू हल फ़करा से फ़र्क बनता है, ना कि तुबदू और तुख्फू। तो अल्लाह ने बयान कर दिया ख़ुद कि ज़ाहरी तौर पर देना है या छुप कर देना है। अगला जो फ़र्क है वह तू हल फ़करा से पैदा होता है कि फ़कीरों को देना है या गैर फ़कीरों को देना है। तो ज़ाहिर है कि ये सदका तो कोई नहीं है कि मैं उठाकर अपने से अमीर आदमी को सदका दे दूँ, ये तो कोई सदका नहीं है। तो लगता यही है कि आमिलीन जो हैं ज़कात को कंट्रोल करने वाले या उनको दे दिया जाए। और ये मालूम है कि सहाबा के ज़माने में ज़कात भी बैतुल माल में जमा होती थी और खैरात भी जमा होती थी, दोनों ही जमा होती थी। अलबत्ता खैरात में आज़ादी थी कि जो चाहे आदमी दे ले, लेकिन उनको पता होता था कि सहाबा के यहाँ चली जाएगी तो अच्छे जगह पर इस्तेमाल हो जाएगी, तो वो इस तरह से चल रहा होता था। तो फरमाया कि अगर तुम सदकात जो है ये जाम लफ्ज़ है हर तरह के खर्चे के लिए, और उन खर्चों के लिए भी आ जाता है जो हम अपने बच्चों पर करते हैं, और जो अपनी बीवी को हम हक महर देते हैं उसके लिए भी सदके का लफ्ज़ इस्तेमाल हुआ। तो इसलिए सदका जो है ये हर तरह के खर्च के लिए इस्तेमाल हो जाता है। तो यहाँ पर अल्लाह की राह में जो ऊपर इन्फाक की बात चल रही है, उस पहलू से बात चल रही है कि अल्लाह की राह में जो तुम इन्फाक करो तो उसको क्या सूरत हाल होगी। तो ऐलानिया भी दे सकते हैं। अब ऐलानिया का मतलब क्या है? ऐलानिया का मतलब रियाकारी नहीं है, वो पर हम मना कर चुके हैं, अल्लाह ताला पढ़ चुके हैं हम कि रियाकारी से खर्च करने से नेकी ज़ाया हो जाती है। यहाँ ऐलानिया का मतलब है कि नीयत अल्लाह को राज़ी करने की है, लेकिन सबके सामने दिया है, कुछ लोगों के सामने दिया है। यहाँ ज़ाहरी तौर पर देने का मतलब यह है, रियाकारी के साथ देना मना है। तो अल्लाह ताला का मतलब यह है कि दूसरों के सामने ज़कात खैरात देने से ज़ाया नहीं होती अगर तुम्हारी नीयत रियाकारी की नहीं है। जिस तरह हमारी 5 वक्त की नमाज दूसरे नमाजियों के साथ पढ़ने के बावजूद ज़ाया नहीं होती अगर हम रियाकारी नहीं कर रहे हैं तो, और अकेले में पढ़ रहे हों, छुप कर दे रहे हैं और रियाकारी कर रहे हों तो ज़ाया हो जाएगी। तो रियाकारी यहाँ मुराद नहीं है बल्कि सिर्फ छुप कर या गैर छुप कर। दूसरा जो मसला इसमें वो ये है कि जो अहम बात है वो युकफ़िर अनकुम मिन सय्यातिकुम। ये तमाम नेकियों का असूल है कि जब हम कोई नेकी करते हैं तो हमारी बुराइयाँ धो दी जाती हैं, उनका कफ़ारा बन जाती है। कफ़ारे का जो असूल है वो इसी असूल से निकला हुआ है, कफ़ारा कोई अलग से असूल नहीं है। असूल ये है कि जब मैं नेकी करूँगा तो मेरी बुराई खाई जाएगी, और जब मैं बुराई करूँगा तो मेरी नेकी खाई जाएगी, ये असूल है। नेकियाँ बदियों को खाती हैं, बदियाँ नेकियों को खाती हैं। तो मिसाल के तौर पर मैंने अभी नमाज़ पढ़ी तो मैंने जो सुबह कोई गलती की थी उस खाते में से निकल गई नमाज। मैं इसको रियाजी के तरीके पर भी समझाता हूँ कि नमाज के 5 पॉइंट्स मिल गए मुझे, मैंने झूठ बोला तो 1 पॉइंट मनफी मिल गया, बैलेंस कितना रह गया? 4 पॉइंट, 5 नमाज के थे, 1 मैंने झूठ बोलकर ये चुगली करके एक पॉइंट ज़ाया कर दिया तो बाकी कितने रह गए, चार। तो क्या किया अब नमाज ने, नमाज की नेकी के अमल को खा गया है मेरा झूठ, तो उसके पांच पॉइंट से एक पॉइंट वो खा गया। अब मैंने अल्लाह की राह में खर्च कर दिया, 10 रुपये उठाकर किसी फकीर को दे दिए, तो 10 रुपये देने से एक पॉइंट और मुझे मिल गया, तो वो वापस आ गया। अब जो झूठ का की वजह से एक पॉइंट निकला था वो मुझे वापस मिल गया। तो ये काम होता रहता। ये इससे फिर कफ़ारे का असूल बना। कफ़ारे का असूल यह है कि मैं, मुझसे कोई गलती हो गई तो मैंने खुद नियत करके ये कहा कि या अल्लाह वो जो गलती हो गई इतने मैं उसके लिए कफ़ारा दे रहा हूँ। कुछ को अल्लाह ने मुकर्रर कर दिया, जैसे कसम का कफ़ारा है वगैरह, रोज़े का कफ़ारा है, ज़िहार का कफ़ारा है, तो वो हम खुद शरीयत ने मुकर्रर कर दिए वहाँ कि ये वो कफ़ारे हैं कि जिनको तुम करोगे तो मैं वो गुनाह धो दूँगा। तो जिसने कसम तोड़ी वो 10 मस्कीनों को खाना खिला देगा तो कसम तोड़ने का गुनाह मिट जाएगा। ये वो बात है जो अल्लाह ताला कफ़ारे में मुकर्रर कर देते हैं। लेकिन कुछ कफ़ारे खुद ब खुद होते रहते हैं, सारा दिन हमारी नेकियां बुराइयों को खाती रहती हैं और हमारी बुराइयां हमारी नेकियों को खाती रहती हैं। ये सारा दिन कफ़ारे का अमल होता रहता है दोनों तरफ से। फरमाया कि नेकी ज़ाहरी तौर पर करो या छुप कर करो, दोनों तुम्हारे लिए अच्छी हैं और दोनों ही तुम्हारे गुनाहों को धोती रहती हैं, दोनों ही गुनाहों के लिए कफ़ारा बनती रहती हैं। तो इस तरह से आदमी को कल क़यामत वाले दिन हमारा जो बैलेंस बनना है, जो सूरह अलकारिया वगैरह से वाज़े होता है कि पलड़े भारी होंगे या हल्के होंगे, वो भी इसी से है कि आपके, आपने नेकियां की तो मिसाल के तौर पर कोई पॉइंट्स वाली बात ले लें, तो आपके पास 5 पॉइंट्स पॉजिटिव थे तो आपका पलड़ा भारी है, 1 पॉइंट पॉजिटिव बचा क़यामत वाले दिन तो पलड़ा भारी है, 1 पॉइंट नेगेटिव बच गया बाकी सब नेकियां खाई गई इसी प्रोसेस से तो आपका पलड़ा हल्का हो गया, उसमें वज़न ही कोई नहीं है, तो पलड़ा हल्का हो गया है तो इसलिए वो आपको दोज़ख़ के में जाने का फ़ैसला हो जाएगा अगर पलड़ा हल्का है। बाकी 1 आध पॉइंट से अगर कोई हल्का हो रहा है तो ज़ाहिर है कि वो अंबिया की शफात या अल्लाह ताला का खुद शफात जो है वो भी हासिल हो जाएगी। शफात के बारे में मैं कई दफ़ा अर्ज कर चुका हूँ कि कुरान मजीद का तसव्वुर बिल्कुल और है, जो हमारे यहाँ मशहूर है वो तसव्वुर दुरुस्त नहीं है। वल्लाहु बिमा तअमलूना खबीर, आगे फरमाया कि अल्लाह ताला उन बातों से बाखबर हैं जो तुम करते हो। ये ज़ाहिर है कि जुमला धमकी का भी है और तसल्ली का भी है, यहाँ चूँकि अच्छी बात हो रही है तो तसल्ली ही का जुमला है, लेकिन जो लोग सदकात को ज़ाहरी तौर पर दें और रियाकारी से दें उनके लिए धमकी का जुमला भी है, ज़ाया कर बैठोगे, अल्लाह ताला हर चीज़ से बाखबर है। तो अगर बुरी नीयत से खर्च करोगे तो वल्लाहु बिमा तअमलूना खबीर तुम्हारे लिए धमकी है कि ज़ाया कर बैठोगे, अल्लाह को धोखा नहीं दिया जा सकता, अल्लाह से तो छुपाया नहीं जा सकता। और जो लोग नेक नीयत इसी दे रहे हैं उनके लिए तसल्ली का जुमला है कि तुम्हारी नेकी ज़ाया नहीं जाएगी, अल्लाह ताला जो कुछ तुम कर रहे हो उससे जानते हैं और अच्छी तरह बाखबर हैं, तो कोई ऐसा मसला नहीं होगा कि तुम्हें कल पता चले कि ओहो मैंने इतनी नेकियां की थी, मेरे खाते में तो 5 लिखी हुई हैं। नहीं, जितनी की होंगी उतनी ही लिखी होंगी, उसमें ना कोई कमी होगी ना कोई बेशी होगी। तो ये जो आयत है ये इस एतबार से अहम है कि ज़ाहरी दिखा कर और छुपा कर, इन दोनों से गुनाह नहीं होता अगर आपकी नियत रियाकारी की नहीं है। और बाकी चीज़ें मैं पहले ही बयान कर चुका हूँ, दोहरा देता हूँ कि सदके खैरात करते वक्त, यानी खैरात करना सही लफ्ज़, अरबी का लफ्ज़ सदका है, हमारा खैरात है, दोनों का माना एक है। खैरात करते वक्त जिन चीज़ों का ख्याल रखना है वो भी अल्लाह ताला ने बता दी, उसमें पहली चीज़ ये कि माल अल्लाह की राह में देना है तो अच्छा देना है, घटिया माल नहीं देना, ठीक है। दूसरा ये कि जिसको देना है उसको बाद में एहसान नहीं जताना, उसको अजियत नहीं देनी, यानी काम करवा के उसको मशक्क़त करवा रहे हैं, पैसे दे दिए तो अब चलो बुरकस ही निकाल लें और एहसान जता रहे हैं, ठीक है, ये काम नहीं करना है। अगर ये काम करेंगे तो नेकी ज़ाया चली जाएगी, ठीक है। तीसरी चीज़ अल्लाह ताला ने बताई है कि रियाकारी नहीं करनी, रियाकारी करोगे तो तब भी नेकी ज़ाया हो जाएगी। और ये चीज़ें बताने के बाद अब आगे ये बताया है आज की जो बात है कि अल्लाह की राह में खर्च करने की لیے ایک دانائی کی ضرورت ہے. وہ دانائی یہ ہے کہ خدا پر اعتبار کرتے ہوئے, خدا کی اسکیم کو سامنے رکھتے ہوئے آخرت کے لیے خرچ کرنا ہے. اور مزید یہ آج کی آیتوں میں ہم نے یہ سمجھا کہ کوئی چیز بھی اللہ کی راہ میں ضائع نہیں جاتی, خواہ خرچ کرنے صدقہ خیرات ہو یا نظر کی ہو, اگر صحیح نیت کے ساتھ کی گئی ہے تو وہ ضائع نہیں جائے گی. اور پھر مزید آگے یہ بتایا کہ وہ صدقات جو سب کے سامنے دیے جائیں وہ بھی فائدہ مند ہیں, اور جو چھپ کر دیے جائیں وہ بھی فائدہ مند ہیں, اگر وہ اوپر بیان کی ہوئی شرطیں پوری ہو رہی ہیں کہ اذیت نہیں ہو رہی, احسان نہیں جتائے جا رہے, کسی کو تنگ نہیں کیا جا رہا, گھٹیا مال نہیں دیا جا رہا. اس میں ایک اور اہم بات جو تھی وہ یہ کہ دو نیتیں اللہ تعالیٰ نے جائز قرار دی ہیں اس سلسلہ کلام میں جن سے نیکی کا اجر ضائع نہیں ہوتا. ایک نیت تھی کہ اللہ کی رضا جوئی کے لیے, اور ایک تھی کہ اپنے آپ کو مضبوط کرنے کے لیے ایمان پر اور نیکی پر. یہ 265 نمبر آیت میں اللہ تعالیٰ نے دو نیتیں بتائی ہیں کہ ابتغاء مرضات اللہ و تثبیتا من انفسہم, کہ اللہ کی راہ میں خرچ کرنا ہے تو اللہ کی رضا جوئی کے لیے اور اپنے آپ کے مضبوط کرنے کے لیے نیکیوں پر. یہ دو نیتیں جائز ہیں, ان سے نیکی ضائع نہیں ہوتی. تو یہ وہ ان تعلیمات کا خلاصہ ہے جو اللہ تعالیٰ نے یہاں پر ہمیں پچھلے 2-3 ہفتوں سے ہم پڑھ رہے ہیں. آگے پھر اس طرح کا مضمون ہے جس طرح یہاں وما للظالمین من انصار, تو نظم کے ساتھ جوڑنے کے لیے کہ کلام کیا چل رہا ہے اور کون مخاطب ہیں, کن سے بات ہو رہی ہے. تو فرمایا کہ لیس علیک ہداہم ولکن اللہ یہدی من یشاء وما تنفقوا من خیر فلانفسکم وما تنفقون الا ابتغاء وجہ اللہ وما تنفقوا من خیر یوفى الیکم وانتم لا تظلمون. تمہارے اوپر ان کو ہدایت دینے کی ذمہ داری نہیں ہے. یہ جو خدا ہے یہ ہدایت پہنچا دینے کا مسئلہ نہیں ہے, ہدایت دے دینے کا مسئلہ ہے. اور ہدایت کون سی دی جا رہی ہے؟ یہاں انفاق کے پہلو سے دی جا رہی ہے کہ جو لوگ ظالم ہیں وہ آپ کی ان ساری تقریر کے باوجود جو سورہ البقرہ میں ہو رہی ہے, اس تقریر کے باوجود اللہ کی راہ میں خرچ کرنے والے نہیں بنیں گے. تو آپ کو گھبرانے کی ضرورت نہیں ہے, ان کو ہدایت دے دینا آپ کی ذمہ داری نہیں ہے, ہدایت پہنچا دینا ہے بس. قرآن کے دوسرے مقامات سے تو آپ کو ہدایت دینا, تو ہدا ہم ان کو ہدایت دینا کا ترجمہ کیا جائے گا. عربی زبان میں پہلے بھی کئی دفعہ بتا چکا ہوں کہ عربی زبان سیاق و سباق سے ہمیں مدد کرتی ہے کہ یہ فعل کس معنی میں استعمال ہوا ہے, مکمل معنی میں, ابتدائی معنی میں, پہنچانے کے معنی میں, دے دینے کے معنی میں, آگاہ کرنے کے معنی میں. تو ہدایت ان سب معنی میں آتا ہے, تو یہاں ہدایت دے دینے کے معنی میں. لیکن ہدایت سے مراد کیا ہے؟ یہی جو انفاق کرنے کا جذبہ پیدا کرنا تھا وہ یہاں زیر بحث ہے. تو ان منافقین کو, ان کمزور لوگوں کو جو آپ کے صفوں میں شامل ہو گئے ہیں, ان کو آپ ہدایت نہیں دے سکتے. ولیکن اللہ یہدی من یشاء, لیکن اللہ تعالیٰ جس کو چاہتے ہیں ہدایت دے دیتے ہیں. میں یشا جو ہے یہ قرآن مجید میں اللہ تعالیٰ کے اصول ہدایت کو بیان کرنے کے لیے یا مشیت کو بیان کرنے کے لیے آتا ہے. مشیت کا مطلب ہے کہ اللہ کا ارادہ کیا ہے. تو اللہ تعالیٰ کا ارادہ جو ہوتا ہے وہ اللہ تعالیٰ کی صفات کی جلو میں کام کرتے ہیں. اللہ تعالیٰ کی صفات کا مطلب ہے جو اس نے ضابطے طے کر رکھے ہیں. ہدایت کا ایک ضابطہ طے کر رکھا ہے اللہ تعالیٰ نے, گمراہی کا ایک ضابطہ طے کر رکھا ہے, ابتلاء کا ایک ضابطہ مقرر کر رکھا ہے, رسولوں کے لیے ایک ضابطہ مقرر کر رکھا ہے, رسولوں کا انکار کرنے والوں کے لیے ایک ضابطہ مقرر کر رکھا ہے. تو یہ ضابطے ہیں, اس کے مطابق اللہ تعالیٰ جس کو چاہتے ہیں ہدایت دے دیں. تو یہاں جو کہ ہدایت کا ضابطہ زیر بحث ہے, تو اپنے ضابطۂ ہدایت کے تحت جس کو چاہتے ہیں ہدایت دے دیتے ہیں. تو مطلب کیا؟ مطلب یہ کہ ان کو اللہ تعالیٰ نہیں چاہ رہا, یہ جو آپ کی صفوں میں شامل ہو گئے ہیں منافق بن کر, ان کے بارے میں اللہ تعالیٰ نہیں چاہ رہے کہ ان کو ہدایت دیں. آگے فرمایا کہ وما تنفقوا, پھر مضمون واپس چلا گیا اللہ کی راہ میں خرچ کرنے پر ابھارنے کے لیے. بیچ میں وما للظالمین من انصار, ڈھپ جوڑنے کے لیے کہ کن کے بارے میں بات ہو رہی ہے, اور لیس علیکم ہداہم, بھی اسی طرح کا لنک جوڑنے کے لیے بات آ گئی تھی. آگے پھر فرمایا वमा तुनफिकुम इन खैरिन फ़ाल अनफुसकुम, जो भी तुम अल्लाह की राह में खर्च करते हो तो अपने लिए खर्च करते हो, उसका फ़ायदा तुम्हें होना है। और दूसरी बात यह कि ये जो अनफुसकुम है, ये बड़ा दिलचस्प अरबी ज़बान में है, ये अपने लिए भी आ जाता है और अपनों के लिए भी आ जाता है। ठीक है, तो तुम अल्लाह की राह में तो जो कुछ खर्च करते हो तो अपनों के लिए खर्च करते हो, ये भी इसके अंदर शामिल है, और ये भी कि अपने लिए खर्च करते हो। तो अपनों के लिए और अपने के लिए, अपने लिए, ये दोनों मानी इसके अंदर मौजूद हैं। तो जो कुछ भी तुम, तो इसका मतलब ये हुआ कि ना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पहुँचता है, ना अल्लाह ताला को पहुँचता है, ना अल्लाह को फ़ायदा है ना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को। जो कुछ तुम खर्च कर रहे हो, या तुम्हारे ऊपर अपने ऊपर खर्च हो रहा होता है, या तुम्हारे अपनों के ऊपर खर्च हो रहा होता है। तो लेकिन चूंकि यहाँ अगली या पिछली आयतों में ज़्यादा अपने लिए का मफहूम है, तो इसलिए बेहतर यही है कि हम अपने लिए ही तर्जमा करें। तो फरमाया कि तुम जो कुछ भी खर्च करते हो तुम्हारे अपने लिए है। वमा तुनफिकूना इल्ला इब्तिगा वजही अल्लाह, और जो कुछ भी तुम खर्च करोगे तो अल्लाह की रज़ा जोई के लिए करोगे। ये भी यानी अब जो जिनको फ़ायदा होगा अपने लिए, वो कौन होंगे? जिन्होंने अल्लाह की रज़ा जोई के लिए किया होगा। तो फरमाया कि वमा तुनफिकुम इन खैरिन, और जो भी तुम नेकी माल में से खर्च करोगे, युवफ़ा इलैकुम, वो तुम्हें पूरा पूरा उसका बदला दिया जाएगा। वानतुम ला तुज़लमून, और तुम्हारे साथ ज़र्रा बराबर भी जुल्म नहीं किया जाएगा, यानी कोई अजर कम नहीं किया जाएगा। तो अब इसमें दूसरे असूल बयान कर दिए कि जो अल्लाह की राह में खर्च करते हैं तो क़्यामत वाले दिन उनको ही फ़ायदा होना है, और दुनिया में इंसानों पर ही खर्च हो रहा है, उनके अपने जैसे लोगों पर, उनके अपने अजीज़ों पर। और जो कुछ भी तुम खर्च करोगे तो चाहिए कि अल्लाह की राह में अल्लाह की रज़ा जोई के लिए खर्च किया जाए, और जो कुछ तुम खर्च करोगे उसका पूरा पूरा बदला मिलेगा, और कोई जुल्म नहीं किया जाएगा। तो यहाँ पर फिर अल्लाह ताला ने दो नुक्ते मज़ीद बयान फरमाए हैं कि तुम्हें खुद फ़ायदा होगा अगर तुम अल्लाह की रज़ा जोई के लिए खर्च करोगे, और ये कि जो भी तुम खर्च करोगे उसका तुम्हें पूरा पूरा अजर मिलेगा, कोई चीज़ ज़ाया नहीं होगी। तो ये फ़ालियान फुसकुम जो तक उसकी वजाहत हो गई कि तुम्हें क्या फ़ायदा मिलेगा। फ़ायदा ये मिलेगा कि पूरा पूरा अजर दिया जाएगा। पूरे पूरे अजर से मुराद वही है जो पीछे गुजर चुका है कि 700 गुना तक भी अजर जा सकता है। सिर्फ ये नहीं कि 10 रुपए दिए तो क़यामत वाले 10 रुपए मिलेंगे, नहीं, वो 700 गुना तक जा सकते हैं खुदा के कानून के अतबार से। तो वक्त हो गया है, यहाँ पर रोक लेते हैं। हम सवालात के लिए हाज़िर हुए। अब आखिर दावाना अलहमदिल्ला।